الحمدللہ الحمدللہ نحمده ونستعینه ونستغفره ونؤمن به ونتوکل علیه ونعوذ باللہ من شرور انفسنا ومن سیئات اعمالنا من یهده اللہ فلا مضل له ومن يضلل فلا هادي له وأشهد أن لا إله إلا الله وحده لا شريك له وأشهد أن سيدنا ونبينا وحبيبنا وشفيعنا ومولانا محمدا عبده ورسوله صلی اللہ تعالی علیہ وعلی آلہ واصحابہ وبارک وسلم تسلیما کثیرا کثیرا اما بعد فاعوذ باللہ من الشیطان الرجیم بسم اللہ الرحمن الرحیم یا ایہا الذین آمنوا كُتِبَ عَلَيْكُمُ الصِّيَامُ كَمَا كُتِبَ عَلَى الَّذِينَ مِن قَبْلِكُمْ لَعَلَّكُمْ تَتَّقُونَ أَيَّامًا مَّعْدُودَاتٍ عن جابر بن عبد الله رضي الله تعالى عنه قال قال رسول الله صلى الله عليه وسلم أُعطيت أمتي في شهر رمضان خمسًا لم يعطهن نبي قبلي الى اخر الحديث او كما قال عليه الصلاه والسلام. بزرگان محترم اور پیارے بھائیوں، رمضان کا مہینہ بڑی عظمتوں کا، بڑی برکتوں کا اور بڑی بڑی بشارتوں کا مہینہ ہے. ابھی ہم نے جو حدیث پڑھی ہے اس میں رسول اللہ صلی اللہ علیہ وسلم ارشاد فرماتے ہیں کہ رمضان کے بارے میں اللہ تعالیٰ نے میری امت کو ایسے پانچ اسپیشل اور خصوصی انعامات عطا فرمائے، لم یعطہن نبی قبلی، کہ مجھ سے پہلے کسی نبی کو وہ انعامات نہیں. اور یہ سب صدقہ ہے جناب محمد رسول اللہ صلی اللہ علیہ وسلم کا کہ ہمارے نبی کے طفیل میں اللہ تعالیٰ نے ہمیں اور آپ کو ان عظیم نعمتوں سے سرفراز فرمایا. اس لیے ہمیں قدر کرنی چاہیے. کیا ہیں وہ پانچ نعمتیں؟ کیا ہیں وہ پانچ انعامات؟ وہ کیا ہیں بشارتیں؟ فرمایا امل واحدہ، پہلا انعام. فرمایا فَإِذَا كَانَ أَوَّلُ لَيْلَةٍ مِّن شَهْرِ رَمَضَان نَظَرَ اللَّهُ عَزَّ وَجَلَّ إِلَيْهِمْ وَمَن نَظَرَ إِلَيْهِ لَمْ يُعَذِّبْهُ أَبَدًا اَوْ كَمَا قَالَ. کا پہلا انعام یہ ہوتا ہے کہ رمضان کی جیسی ہی پہلی رات آتی ہے تو اللہ تعالیٰ میری امت کی طرف ایک عجیب محبت بھری خاص رحمت والی نظر سے دیکھتے، ساری امت کی طرف. فرمایا جیسی پہلی رات آتی ہے تو اللہ تعالیٰ ساری امت کی طرف ایک نظر ڈالتے ہیں. اب اس حدیث میں نظر سے مراد اللہ کی خاص نظر ہے، رحمت والی نظر، محبت والی، پیار والی نظر. اور آگے فرمایا من نظر الیہ لم یعذبہ ابدا، اور اللہ جسے ایک نظر دیکھ لیں، رحمت کی ایک نظر، پھر کبھی بھی اس کو عذاب نہیں دے. اس لیے میرے بھائیوں ہمیں تمنا کرنا چاہیے، آرزو کرنا چاہیے کہ اللہ اپنی جب وہ نظر ڈالیں امت پر تو ہم پر بھی اللہ کی وہ نظر بولو پڑ جائے. اولیاء اللہ تو سارے سال ایسی دعا مانگتے. ایک بزرگ نے ایسی دعا بنائی تھی، وہ دعا بنا کے معمول بنا لیا تھا، وہ دعا بھی یاد آئی، سن لو. ایک بزرگ کا معمول تھا، وہ یہ دعا مانگتے تھے. کیا مانگتے تھے؟ اللہم انظر الینا منکا نظرتن تجمع لنا بها الخیر کلہ، خیر الدنیا والآخرہ. اے اللہ ہماری طرف ایک ایسی محبت بھری آپ نظر ڈال دیجئے کہ اس کی وجہ سے دنیا اور آخرت کی ساری بھلائیاں ہماری زندگی میں جمع ہو. دیکھو کیسی دعا مانگے اللہ والا. اب وہ سارے سال اس کو مانگا کرتے. اللہ والوں کی دعائیں بھی بڑی قیمتی ہیں، معلوم کرنا چاہیے. میں نے پوری کتاب لکھی ہے، اس کا نام ہے مشکلات کے حل کے لیے اولیاء اللہ کی مقبول دعائیں. اس میں ان سب دعاؤں کو جمع کی. اس میں ایک دعا حضرت سفیان ثوری رحمۃ اللہ علیہ کی. سفیان ثوری اپنے زمانے کے بڑے فقیہ، بڑے محدث، بہت بڑے اللہ والے تھے. انہوں نے بھی ایک عجیب دعا بنائی تھی اور وہ مانگتے تھے. پھر ان کی دعا کا چرچا ہوا، اتنا چرچا ہوا کہ اس زمانے کے اتنے بڑے فقیہ حضرت امام احمد بن حنبل رحمۃ اللہ علیہ وہ بھی اس دعا کو مانگتے. جب امام احمد بن حنبل کا انتقال ہوا، انتقال کے بعد کسی بزرگ نے خواب میں دیکھا، کہا کیا رہا؟ کہا اللہ تعالیٰ نے اپنے سامنے کھڑا کیا اور کہا کہ وہ دنیا میں جو سفیان ثوری والی تم دعا مانگتے تھے، ذرا میرے سامنے پھر مانگو. کیسی دعا تھی، اللہ کو پسند آ گئی. اب وہ دعا میں آپ کو سناتا ہوں، آپ بھی یاد کر لیں. اللہ والے قرآن و حدیث کے سمندر میں غوطہ لگا کے ایسے موتی نکالتے ہیں، ایسی دعاؤں کا انتخاب کرتے ہیں کہ اللہ کو پیار آ جائے. حضرت سفیان ثوری نے جو دعا بنائی تھی، جو مانگتے تھے، جس کا بڑا چرچا ہوا، وہ دعا جانتے ہو کیا ہے؟ یا رب کل شیء، مختصر دعا ہے، معمول بنا لو. یا رب کل شیء، کیا مطلب؟ اے ہر چیز کے رب، ہر چیز کے رب. یا رب کل شیء، دوسرا جملہ بقدرتی کا اعلیٰ کل شیء، اللہ آپ کو تو ہر چیز پہ قدرت ہے، کوئی چیز آپ کی قدرت سے باہر نہیں. یا رب کل شیء بقدرتی کا اعلیٰ کل، اے وہ ذات جو ہر چیز کے پروردگار ہیں اور آپ کو ہر چیز پر قدرت ہے. اب چاہتے ہم کیا؟ اغفر لی کل شیء ولا تسألنی عن شیء. اللہ جب آپ ہر چیز پر قادر ہیں، آپ ہر چیز کے رب ہیں، ہم آپ سے یہ مانگ رہے ہیں کہ ہمارے سب گناہ معاف فرما دیجئے اور قیامت کے دن ہم سے آپ کچھ نہ پوچھئے، بس ہم یہ مانگ. کل چار جملے کی دعا ہے میرے بھائیوں، مگر اتنی پیاری ہے کہ آدمی مانگ لے تو سارا مسئلہ ہی حل ہو جائے. بہرحال تو یہ عرض کر رہا تھا کہ رمضان میں پانچ خصوصی انعامات جو رسول اللہ صلی اللہ علیہ وسلم کے طفیل میں امت کو حاصل ہوئے، اس میں پہلا انعام یہ فرمایا، نظر اللہ عز و جل، اللہ تعالیٰ پوری امت کی طرف ایک نظر ڈالتے ہیں. اور اللہ جس کی طرف نظر ڈالتے ہیں، فرمایا لم یعذب ہوا ابدا، پھر کبھی بھی ان کو عذاب نہیں دے. اب اس کا کیا تقاضا ہونا چاہیے بولو؟ اس کا تقاضا یہ ہونا چاہیے میرے بھائیوں کہ چاند رات آنے سے پہلے خوب گناہوں سے توبہ کر کے، پاک صاف ہو کے اللہ کی طرف متوجہ ہو کے بیٹھو، اور جب جیسی چاند ہو جائے تو اللہ کی طرف متوجہ ہو کے بیٹھ کے دعا مانگ لو. کہو کہ اللہ بس وہ محبت بھری نظر ہم پر بھی ڈال دی، مگر پہلے سب گناہوں سے توبہ کر کے بیٹھو، کیونکہ گناہوں سے اللہ کو بہت ناراض کی، اللہ بہت ناراض ہوتے ہیں. اور اللہ ہمارے ظاہری باطنی سب گناہ دیکھ لیں گے، ان سے کوئی چیز چھپی نہیں. اس لیے ہر طرح کے گناہوں سے توبہ کر کے، پاک صاف ہو کے، جیسی چاند نکلے سمجھ لو رمضان شروع ہو گیا، رمضان کی رات شروع ہو گئی. اللہ سے مانگو. جب کوئی بادشاہ دینے کے موڈ میں ہو، کوئی مانگنے والا بھکاری پہنچ جائے اور سچے دل سے مانگ لے، اس کا کام ہو جائے. تو رمضان میں تو اللہ دینا چاہتے ہیں معمولی معمولی بہانوں سے. حدیث پاک میں فرمایا، من صام رمضان ایمانا و احتسابا غفر له ما تقدم من ذنب، جس نے رمضان کا روزہ رکھا ثواب کی امید سے اور ایمان کے ساتھ، یقین کے ساتھ، اللہ اس کے پچھلے گناہ معاف فرما دے. ایک حدیث میں فرمایا، من قام رمضان ایمانا و احتسابا غفر له ما تقدم من ذنب، جس نے رمضان کی راتوں میں تراویح پڑھی، نفل نمازیں پڑھی ثواب کی امید لگا کر، یقین کے ساتھ، تو اللہ اس کے اس عمل پر بھی اس کے گناہ معاف فرما دے. ایک حدیث میں فرمایا، من قام لیلۃ القدر ایمانا و احتسابا غفر له ما تقدم من ذنب، جس نے شب قدر میں نفلی عبادتوں کا اہتمام کیا اور قیام کیا، تو اللہ تعالیٰ اس کے پچھلے گناہ معاف فرما دے. آپ دیکھ رہے ہیں ہمارے ہر ہر عمل پر اللہ تعالیٰ کی طرف سے بخشش مل رہی ہے، مغفرت مل رہی ہے. یہ رمضان کی خصوصیت ہے. تو رمضان کے پانچ انعامات اللہ کے رسول نے اس حدیث میں ارشاد فرمائے. پہلا کیا فرمایا؟ کہ فَإِذَا كَانَ أَوَّلُ لَيْلَةٍ مِّن شَهْرِ رَمَضَانَ نَزَّلَ اللَّهُ عَزَّ وَجَلَّ إِلَيْهِ، جیسی رمضان کی پہلی رات آتی ہے تو اللہ تعالیٰ پوری امت کی طرف ایک خاص نظر ڈالتے ہیں، خاص نظر سے دیکھتے ہیں. اور وَمَن نَّظَرَ إِلَيْهِ لَمْ يُعَذِّبْهُ أَبَدًا، اور اللہ جس کی طرف ایسی محبت بھری ایک نظر ڈال دے، پھر کبھی بھی اس کو عذاب نہیں دیں. تو کوشش یہ ہونا چاہیے कि इस रमजान में हम ऐसे पाक गुनाहों से पाक साफ होकर बैठे अल्लाह की उस नजर के मुंतजिर रहे, बल्कि दुआ भी मांगे कि अल्लाह वो नजर हम पर भी डाल दीजिए जिसके बाद आप कभी भी अजाब नहीं दें। इरादा करते हो, करोगे सब लोग? पहला इनाम। दूसरा फरमाया वइन खुलूफ अफवाहिहिम हीन यमसूना अतयब इंदल्लाह मिन रिहिल मिस्क। जब आदमी रोजा रखता है, भूखा रहता है, खास तौर से भूखा रहते रहते बिल्कुल जब शाम हो जाती है, मैदा बिल्कुल खाली हो जाता है, तो मैदे के अंदर से खास किस्म के बुखारात उठते हैं, उससे बू पैदा हो जाती है। तो बज़ाहिर तो उससे बू पैदा होती जिससे आदमी को बाद मरतबा तकलीफ होती, लेकिन चूंकि ये बू जो पैदा हुई है ये रोजा रखने की वजह से और अल्लाह की मोहब्बत में पैदा हुई है, तो इस बू पर अल्लाह को इतना प्यार आता है, हदीस पाक में है कि ये बू अल्लाह के नजदीक मुश्क से भी ज्यादा पसंदीदा है। जब बंदे शाम करते हैं और उनके मैदे बिल्कुल खाली हो जाते हैं और ये बू पैदा होती है, तो ये बू अल्लाह के नजदीक मुश्क से भी ज्यादा पसंदीदा। ये दूसरा इनाम। तीसरा इनाम वइन्नल मलाइका तस्तगफिरु लहुम कुल्लु यौमिन वलैला। अल्लाह ताला तो खुद मगफिरत फरमाते हैं, ये बख्शिश फरमाते हैं मामूली मामूली अदाओं पर, लेकिन उसके अलावा फरिश्तों की ड्यूटी लगा दी है, मुस्तकिल उनको काम पे लगा दिया, जाओ दिन को भी रात को भी उम्मत मोहम्मदिया के लिए मगफिरत की दुआ करो, अब तुम्हारा यही काम। मुस्तकिल फरिश्तों की बड़ी जमात के अल्लाह ने ड्यूटी लगा दी है कि तुम्हारा बस ये काम है, जाओ उम्मत मोहम्मदिया के लिए सुबह भी दिन को भी और रात को भी उनके लिए मगफिरत की दुआ। ये तीसरा इनाम है जो रमजान में रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम के तुफैल इस उम्मत को हासिल हुआ। चौथा इनाम यामुरु जन्नतहु। अल्लाह ताला अपनी जन्नत को बाकायदा स्पेशल आर्डर देते हैं रमजान में। वयकूलु लहा इस्तईदी व तज़य्यनी लिइबादी। अल्लाह ताला जन्नत को बाकायदा आर्डर देते हैं तो तैयार हो जा, खूब बन संवर ले, खूब मेकअप कर ले मेरे खास बंदे आने वाले। औ शकाई यस्तरीहु मिन ताबी दुनिया इला दारी व करामती। अन करीब मेरे बंदे दुनिया की परेशानियों से और दुनिया की तकान से नजात हासिल करके मेरे इस इनाम के घर में आएंगे, यानी जन्नत में आएंगे, तो खूब तैयार हो जा, खूब बन समर। ये स्पेशल अर्डर अल्लाह ताला रमजान में जन्नत को फरमाते। चार इनाम हुआ। पांचवा इनाम फरमाया वहम्मा काना आखिरु लैलतिन मिन शहरि रमजान। और जब आखिरी रात होती है तो फयगफिरु लहुम जमीआ, तो फिर तो अल्लाह ताला सबकी मगफरत फरमाता। इतना प्यार आता है, इतना हदीस पाक में है कि रोजाना इफ्तार के वक्त अल्लाह ताला 10 लाख आदमियों को जहन्नम से आजाद कर, और फिर जब आखिरी रात होती है तो पूरे महीने में अल्लाह ने जितनी मगफरत फरमाई वो सबकी मजमूई तादाद के बराबर अल्लाह ताला उस आखिरी इफ्तार के वक्त में मगफरत फरमाता। और इस हदीस में तो कहा जा रहा है कि जब आखिरी रात होती है तो अल्लाह ताला सबकी मगफरत फरमा देते हैं, सबकी बख्शिश। फकाल रजुल मिन अल कौम। ये सब बातें सुनकर एक साहब ने कहा अहिया लैलतुल कद्र, या रसूलल्लाह ये आखिरी रात जिसमें अल्लाह ताला सबकी मगफरत फरमा दे, क्या ये शबे कदर है? कहा नहीं। अला तरा इलल उम्माल, क्या तुमने मजदूरों को नहीं देखा? तुमने मजदूरों को नहीं देखा कि जब मजदूर अपनी मजदूरी करके फारिग हो जाता है वफ वजूरहुम, तो उनका आका उनकी पूरी पूरी मजदूरी देता है। ये बंदों ने रमजान का रोजा रखा है, तरावी पढ़ी है, अल्लाह के लिए नेक अमाल किए, इस पर अल्लाह को प्यार आ गया, अल्लाह इनकी मजदूरी का पूरा पूरा बदला इस तरह दे रहे हैं कि इनकी मगफिरत और बख्शिश का फैसला फरमा। ये हदीस पूरी हो। आगे एक हदीस में रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम ने रमजान को फरमाया वहुवा शहरु सब्र, ये सब्र का महीना। सब्र क्या चीज है? मेरे भाइयों, इस्लाम में सब्र का बहुत ऊंचा मकाम। एक रिवायत में आता है सब्र मिनल ईमानी बिमंजिलति रासी मिनल जसद। इस्लाम में सब्र का वो मकाम है जो आपके जिस्म में सर का मकाम है। सब्र बहुत बड़ी चीज। कुरान पाक में इन्नमा युवफ़ साबिरून अजरहुम बिगैर हिसाब। अल्लाह ताला सब्र करने वालों को तो बेहिसाब अजर अता फरमाए। मगर सब्र कहते किसे? बहुत से लोगों ने यूं समझा है कि बस वो दुकान लूट जाए, कारोबार का नुकसान हो जाए, बच्चा मर जाए, उस पर सब्र कर लो, इसी का नाम सब्र। ارے میاں یہ صبر کی ایک ادنا قسم ہے. یاد رکھو صبر کی تین قسمیں. صبر کی ٹوٹل کتنی قسمیں؟ تین. نمبر الصبر علی المصائب، مصیبتوں پر صبر کرنا. کاروبار کا نقصان ہو گیا، بچہ مر گیا، بیوی بیمار ہو گئی، یہ مصیبتیں، ان پر صبر کرنا، یہ بھی صبر ہے لیکن ادنا درجے کا صبر ہے، صبر کی ایک قسم ہے الصبر علی المصائب، مصیبتوں پر صبر. دوسری صبر کی قسم ہے الصبر علی الطاعات، نیک کام کرنے کے لیے اپنے نفس کو جمائے رکھنا، روکے رکھنا، اس پر ڈٹے رہنا، اس کا نام کیا ہے؟ صبر علی الطاعات ہے. مثلاً تلاوت کرنے کے لیے آپ بیٹھے، اب نفس اچھل رہا کہ جلدی سے بھاگ چلو، جلدی سے بند کرو، نہیں، آپ دیر تک تلاوت کریں، نفس کو جمائے رکھیں. آپ نے دعا مانگنا شروع کیا، اب اندر سے نفس یاد دلا رہا ہے، ارے فلاں کام باقی، فلاں کام باقی، جلدی سے چلو. نہیں نہیں، آپ اللہ سے دعا مانگ. آدمی جو دعا مانگتا ہے تو اللہ سے بہت قریب ہوتا. حدیث پاک میں کہ جس کو دعا کی توفیق ہو گئی، یوں سمجھو اس کے لیے رحمت کے دروازے کھول دیے. آج ہماری کمزوریوں میں بڑی کمزوری یہ ہے کہ ہم دعا نہیں مانگتے. ہم مانگتے ہیں تو دل سے نہیں مانگتے، دیر تک نہیں مانگتے. رسول اللہ صلی اللہ علیہ وسلم نے ایک حدیث میں فرمایا، اقرب ما یکون العبد من ربه وهو ساجد فاقصر الدعاء. یہ الفاظ ہیں حدیث کا. حضور فرماتے ہیں بندہ اللہ تعالی سے سب سے زیادہ قریب اس وقت ہوتا ہے جب سجدے کی حالت میں ہوتا. تو بھائی سجدہ جلدی جلدی کرنا چاہیے کہ دیر تک کرنا چاہیے؟ ہاں آپ کا اپنا اختیاری سجدہ، مثلاً آپ سنت پڑھ لیں، نفل پڑھ لیں، آپ کیجئے لمبا سجدہ. باقی کوئی امامت کر رہا ہے تو اس کو مقتدیوں کی رعایت میں تو مختصر کرنا، لیکن آپ اپنا اختیاری نماز پڑھ لیں، نفل ہے، سنت ہے، تو اس میں آپ لمبے سجدے کیجئے. اور یہ تصور کیجئے کہ جتنی دیر آپ زیادہ سجدہ کر رہے ہیں اتنا آپ اللہ سے زیادہ قریب ہو رہے ہیں. تو حضور اس حدیث میں فرما رہے کہ بندہ سجدے کی حالت میں اللہ تعالیٰ سے سب سے زیادہ قریب ہوتا. پھر حضور نے فرمایا فاکثر الدعاء، لہذا خوب مانگا کرو، خوب دعا کیا کرو، سجدے میں خوب دعا کرو. کتنی دیر دعا مانگنی چاہیے؟ ہمارے ایک بزرگ تھے قاری عبد الرحمان صاحب پانی پتی رحمۃ اللہ علیہ، ایک مرتبہ انہوں نے سجدہ کیا اور سجدے میں دعا مانگنی شروع کی. آپ سوچیے کتنی دیر سجدہ کیا ہوگا انہوں نے، اتنا لمبا سجدہ کیا کہ ان کے بعد محبین، چاہنے والے جو مریدین تھے، وہ مایوس ہو گئے کہ شاید حضرت کا وصال ہو گیا. اتنا لمبا سجدہ. جب بہت دیر ہو گیا تو ایک صاحب نے یوں منڈی جھکا کے غور سے دیکھا کہ دیکھیں حضرت بقید حیات ہیں کہ روح پرواز کر چکی، تو دیکھا کہ ہلکی ہلکی ڈھاڑی ہل رہی تھی، جان میں جان آ گئی، سکون آ کے، نہیں حضرت زندہ ہے. ان لوگوں نے باقاعدہ گھڑی دیکھی کہ حضرت نے سجدہ کب شروع کیا تھا اور سجدے سے کب سر اٹھایا، تو دیکھا کہ 2 گھنٹہ 55 منٹ کے بعد حضرت نے سجدے سے سر اٹھایا. ایسے ایسے اللہ کے عاشق ہو. حضور نے فرما دیا کہ دیر تک سجدہ کرو، لمبی دعا مانگو سجدے میں. اچھا اگر آپ لمبی دعا نہیں مانگ سکتے، میں آپ کو ایک مختصر دعا بتا رہا ہوں. ایک حدیث میں ہے کہ اگر کسی نے سجدے میں صرف 3 مرتبہ یا رب اغفر لی، یا رب اغفر لی، یا رب اغفر لی، یہ کہہ دیا، کیا مطلب؟ اے ہمارے پروردگار ہماری مغفرت فرما، اے ہمارے پروردگار ہماری مغفرت. تو حدیث میں کہ سجدے سے سر اٹھانے سے پہلے ہی اللہ تعالیٰ اس کی مغفرت فرما دی 3 مرتبہ. مگر یاد رکھو نمازوں میں اور نمازوں کے سجدے میں جب دعا مانگنا ہے تو کون سی زبان میں؟ عربی میں مانگنا. اللہ کے دربار کی سرکاری زبان کیا ہے؟ عربی. لہذا اگر آپ نمازوں کے سجدے میں دعا مانگیں، بے شک مانگیں، کچھ نہیں آتا، کم از کم رب اغفر لی تو کہہ لے، رب اغفر لی تو آتا ہے. رب اغفر لی کا مطلب ہے ہمارے پروردگار ہماری مغفرت فرما. تو میں کیا عرض کر رہا تھا؟ میں یہ عرض کر رہا تھا میرے بھائیوں کہ رمضان میں صبر کرنا ہے، اور حدیث میں حضور نے فرمایا وہو الشہر الصبر، یہ صبر کا مہینہ ہے. تو صبر کی کتنی قسمیں بتا رہا تھا؟ 3. نمبر 1 کیا ہے؟ صبر علی المصائب، مصیبتوں پر صبر کرنا. دوسرے صبر علی الطاعات، نیک اعمال پر اپنے کو جمائے رکھنا، اس کے لیے صبر کرنا. تیسرا ہے صبر عن المعاصی، گناہ کرنے سے اپنے کو بچانا. اور سب تینوں قسم کے صبر پر الگ الگ ثواب ہے. حدیث پاک میں ہے کہ جو مصیبت والا صبر کرے گا اس کو 300 درجے ملیں گے. مصیبت والا صبر کیا تو کتنے درجے ملیں گے؟ 300. اور طاعات پر اپنے نیک کام پر اپنے کو جمایا, نیکیوں والا صبر کیا اس کو 600 درجے ملے. اور اپنے کو گناہوں سے بچایا اور گناہوں سے بچانے پر اپنے کو صبر پہ لگایا تو اس کو 900 درجے ملے. کتنے درجے ملیں گے بولو؟ کیا بات نکلی؟ بات یہ نکلی کہ صبر کی تینوں قسموں میں سب سے اعلیٰ درجے کا صبر کیا بولو؟ سب سے اعلیٰ درجے کا صبر ہے اپنے کو گناہوں سے بچانا. تو میرے بھائیو, حضور فرما رہے ہیں کہ رمضان کا مہینہ صبر کا مہینہ ہے. اگر کوئی مصیبت آ جائے اس پر بھی صبر کرنا ہے, اور طاعت کے لیے نیک کام کے لیے اپنے کو خوب جمانا, یہ صبر. اور تیسرا صبر کیا ہے؟ صبر عن المعاصی, کہ اپنے نفس کو گناہوں سے روکنا, یہ سب سے اعلیٰ درجے کا صبر. یاد رکھیے, اگر ہم نے یہ تیسرے درجے والا صبر نہیں کیا تو ہم اپنی روزے کی ساری نیکیاں ضائع کر سکتے, ہمارے روزے کا سارا اجر و ثواب ضائع ہو سکتا. تو گناہ تو کبھی بھی نہیں کرنا, لیکن رمضان میں خاص طور سے اپنے کو گناہ سے بہت بچانا. ابھی جمعہ سے پہلے جمعہ میں نے بتایا کہ دیکھو بھائی, آدمی گناہ کرے کہیں بھی کرے حرام ہے, مثلا چوری کرے کہیں بھی کرے حرام ہے, لیکن اگر مکے میں چوری کر رہا ہے, طواف کی حالت میں چوری کر رہا ہے, بڑا مجرم ہے. کیوں؟ جو جگہیں بابرکت ہوتی ہیں اس میں جیسے نیکیوں کا بھاؤ بڑھ جاتا ہے تو گناہوں کا وبال بھی زیادہ ہو جاتا ہے. اسی طرح میرے بھائیو, آپ کسی بھی مہینے میں گناہ کریں, حرام ہے, ناجائز ہے, لیکن اگر رمضان میں آپ گناہ کر رہے ہیں اب آپ بڑے مجرم ہیں, بڑے پاپی ہیں. اس لیے کہ رمضان عظمت والا مہینہ ہے, برکت والا مہینہ ہے, اس میں اللہ تعالیٰ نے ہماری نیکیوں کا بھاؤ بڑھا دیا ہے. لہذا نیکیوں میں اضافہ ہونا چاہیے اور اپنے کو گناہوں سے بچانا چاہیے. ایک حدیث میں آتا, تین آنکھیں ایسی ہیں جن پر اللہ نے جہنم کو حرام کر دیا. انہی آنکھوں میں سے ایک آنکھ کون ہے؟ عین غزت عن محارم اللہ. وہ آنکھ جب اس کے سامنے کوئی حرام چیز آئے تو نظر جھکا لے, حرام چیز نہ دے. تو اگر آپ چاہتے ہیں کہ رمضان کی پوری برکتیں ملیں, رمضان کی انعامات ملیں, تو ابھی سے گناہوں سے بچنے کی مشق کریں, تب جا کے آپ کا روزہ روزہ ہوگا اور روزے پر جو انعامات کے وعدے وہ آپ کو ملے. ورنہ حدیث پاک میں ہے, رب صائم لیس له من صیامه الا الجوع, کہ بہت سے روزے دار ایسے ہیں کہ ان کے حصے میں سوائے دن بھر کے بھوکا رہنے کی محنت کے کچھ ہاتھ آتا ہی نہیں. کیا مطلب؟ روزے پر جو انعامات ہیں, جو بشارتیں, ان کو نہیں ملتی. کیوں نہیں ملتی؟ انہوں نے روزہ تو رکھا مگر خالی پیٹ کا روزہ رکھا, آنکھ کا روزہ رکھا نہیں, زبان کا روزہ نہیں رکھا, کان کا روزہ نہیں رکھا. ارے بھائی, روزے کی حالت میں آپ کا پیٹ آپ سے کھانا مانگتا تو آپ نہیں دیتے. کیوں؟ اللہ کی طرف سے اجازت نہیں. تو کیا روزے کی حالت میں آنکھوں کا گناہ کرنے کی اجازت ہے؟ کان کا گناہ کرنے کی اجازت ہے؟ زبان کا گناہ کرنے کی اجازت ہے؟ اس لیے اگر آپ چاہتے ہیں کہ رمضان کی برکتیں حاصل ہوں تو رمضان میں اپنی زبان اور نگاہ کی حفاظت کا بہت اہتمام کریں. ایک حدیث میں حضور نے فرمایا, لا تکثر الکلام بغیر ذکر اللہ, اللہ کے ذکر کے علاوہ زیادہ نہ بولا کرو. کیوں؟ کیا ہوگا؟ فرمایا, جو ذکر کے علاوہ زیادہ بات کرتا ہے اس کی سزا میں اللہ تعالیٰ اس کے دل کو سخت کر دیتے. اور فرمایا, اللہ کی رحمت سے سب سے دور وہ دل ہوتا جو سخت ہو جائے. بات کیا نکلی؟ کہ ذکر کے علاوہ زیادہ ہم بولیں گے, فالتو بولیں گے, ہمارا دل سخت ہو جائے گا, اور ہمارا دل سخت ہو جائے گا تو اللہ کی رحمت کی نظر سے ہم دور چلے جائیں, ہم بہت دور چلے جائیں. ایک حدیث میں فرمایا, علیک بطول الصمت, کہ لمبی خاموشی اپنے اوپر لازم کر لو. کیوں؟ یہ شیطان کو بھگانے کا بہترین ذریعہ ہے اور دینی کاموں میں مددگار ثابت ہوتا ہے. تو میرے بھائیو, رمضان کو رسول اللہ صلی اللہ علیہ وسلم نے صبر کا مہینہ فرمایا. کیا مطلب؟ رمضان میں بے صبری کے مواقع بہت آئیں گے, گناہ کا بہت موقع آئے گا, مگر تمہیں خاص طور سے اپنے کو گناہ سے بچانا ہے, تب جا کے رمضان کی برکتیں ملیں. کیا مطلب؟ دیکھو, رمضان میں لوگ بھوکے رہتے ہیں, اور کتنا بھی آدمی کھا لے जोहर तक तो सब खाना हजम हो जाता है, या बहुत से बहुत 2-3-4 बजे तक। जब तक पेट में चारा रहता है तो कुछ तो दिमाग ठिकाने रहता है, और उसके बाद जैसे ही चारा गया अब वो उसकी स्क्रू ढीला होना शुरू होता है, आदमी का पारा चढ़ना शुरू होता है, वो गुस्सा आता है, फिर आते आते एकदम नाक पर रखा रहता है। इसलिए मैं अपने दोस्तों से कहता हूँ कि रमज़ान में जोहर के बाद किसी से मिलना तो ज़रा संभल कर मिलना, क्योंकि गुस्सा नाक पर है, ज़रा से मिजाज के खिलाफ बात हुई भड़क जाएगा वो, और भड़क गया तो क्या करेगा, अभी तो तिलावत तस्बीह कर रहा था अब गाली दे देंगे, कुछ नहीं सोचेगा मैं रोजे की हालत में। हुजूर फरमाते इदा तसाबत उम्मती सकतत मिन अइनिल्लाह, जब मेरी उम्मत गाली गुलूज करेगी अल्लाह की नजर से गिर जाए। तो गाली तो किसी भी महीने में हराम है, और रमजान में और रोजे की हालत में तुमने क्या किया। लिहाजा गुस्से का मौका तो बहुत आएगा, सब्र करना पड़ेगा। एक आदमी तुम्हें छेड़ेगा, झगड़ा करना चाहेगा, और तुम हक पर हो, तुम्हारा नफ्स कहेगा जब ये ना हक पर होके बोलता चला जा रहा है तो तुम हक पर होके क्यों चुप हो। नहीं, अपने को समझाओ, हमें अपने रोजे को जाया नहीं करना है, अपने सवाब को लुटाना नहीं है। हदीस पाक में रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम ने इरशाद फरमाया कि जो हक पर होते हुए झगड़े को छोड़ देगा अल्लाह ताला उसे जन्नत के बीचों बीच में महल अता फरमाए। लिहाजा जो हक पर है वो भी झगड़े को छोड़, और जो नाहक है उसको छोड़ना ही चाहिए। एक रिवायत में फरमाया, ए उम्मते मोहम्मदिया के लोगों, झगड़े कर करके जहन्नम की आग के शोलों को अपने ऊपर न भड़काओ। जो झगड़ा करता है यूं समझो जहन्नम की आग के शोलों को भड़काता। देखो झगड़े वाला, झगड़ा करने वाला सामने वाले की गीबत भी करेगा, गाली भी देगा, उस पर इल्जाम भी लगाएगा, बोहतान भी लगाएगा, फिर बढ़ते बढ़ते मर्डर तक नौबत आ जाती। अगर आपने जरा बेसब्री किया तो आप सैकड़ों गुनाह में मुब्तला होंगे और रमजान में मुब्तला होंगे, सोचिए आपने अपना कितना नुकसान किया। तो अल्लाह रसूल हमें नवाजना चाहते हैं, हमें इनामात की बारिश बरसाना चाहते हैं हमारे ऊपर, लेकिन हमारा नफ्स और शैतान उन चीजों से महरूम करके हमें गुनाहों के दलदल में फंसाना चाहते हैं। उससे बचाव के लिए रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम समझा रहे हैं कि देखो ये सब्र का महीना है, हर तरह का सब्र करना, कोई मुसीबत आ जाए तो भी सब्र करना, और नेक काम करने के लिए अपने नफ्स को जमाए रखना। मस्जिद के माहौल में रहो, तिलावत करो, जिक्र करो, इबादत करो, दुरूद शरीफ पढ़ो, अपने को नेक अमाल में घेरे रखो। क्यों? अल्लाह ने तुम्हारी नेकियों का भाव बढ़ा दिया। कोई भी नफली काम करोगे तो फर्ज के बराबर सवाब मिलेगा, और एक फर्ज अदा करोगे तो 70 फर्ज के बराबर। अभी मैंने पहले बयान में बताया कि भाई रमजान का रोजा फर्ज है, तो जैसे नमाज फर्ज है, अगर कोई आदमी नमाज की शर्तों को अदा ना करे और नमाज पढ़े तो वो उठक बैठे कि उसे नमाज ही नहीं कहेंगे। नमाज की शर्त जगह का पाक होना, कपड़े का पाक होना, किबला रूह होना, बहुत सारी शर्त। इसी तरह जब रमजान का रोजा फर्ज है तो उसकी भी शरायत है, उसके मसाइल आपको मालूम करने पड़े जब जाके आपका रोजा सही होगा। मैंने सुनाया एक वाकया, बम्बई में साहब मेरे पास आए, कहने लगे हम 3 दिन जमात में गए थे, एक नौजवान से मुलाकात हो गई, तो बातों में ये पता चला कि अभी नई उसकी शादी हुई थी और जवान बीवी घर में थी, उसे मसला मालूम नहीं था। उसने रमजान के रोजे की हालत में तकरीबन 14-15 मरतबा अपनी बीवी से हमबिस्तरी कर ली। अब मुझसे मसला पूछने आया कि क्या हुआ। अब बताइए, इतना मोटा मसला उसको नहीं मालूम था, वो समझ रहा था जब बीवी मेरी है तो मुझे इस्तेमाल का हक है। लेकिन याद रखो मेरे भाइयों, मसला यह है कि रमजान में रोजे की हालत में अपनी बीवी से कसदन अगर किसी ने हमबिस्तरी कर लिया तो हराम काम किया, बहुत बड़ा गुनाह किया, तो उसको तौबा भी करना है और 61 रोजे रखने पड़ेंगे, एक रोजा रमजान की कजा का और 60 रोजे कफारे के, और वो कफारा भी उस वक्त सही होगा जब वो 60 रोजे कंटिन्यू यानी मुसलसल अदा करे। अब देखिए उस नौजवान ने कितना बड़ा नुकसान किया, सिर्फ रमजान का मसला नहीं मालूम किया। इसलिए मेरे भाई, अगर आप चाहते हैं कि आपका रमजान का रोजा सही अदा हो तो उसके मसाइल मालूम करने पड़ेंगे, किन किन चीजों से रोजा टूट जाता है। बाद शक्लें कि सिर्फ रोजा टूट गया, एक रोजा की कजा कर लेंगे अदा हो जाएगा, बाद शक्लें ऐसे कि नहीं रोजा भी टूटा, कजा भी रखो, कफारे भी अदा कर लो, और बाद शक्लें ऐसी कि सिर्फ रोजा मकरूह हो जाए। इसी तरह बहुत सारे भाई रमजान में जकात अदा करते हैं, बहुत अच्छा अदा करो, लेकिन मसला नहीं मालूम करते, बस यूं ही बगैर किसी हिसाब किताब के बस देना शुरू कर दिया, नियत भी नहीं की, बगैर हिसाब किताब के देना शुरू कर दिया। یاد رکھو زکوٰۃ فرض ہے, اس کے باقاعدہ مسائل ہیں, وہ مسائل کے مطابق آپ ادا کریں گے جب جا کے زکوٰۃ ادا ہو. میں آپ کو ایک موٹا مسئلہ بتاؤں اس سے آپ سمجھیں. دیکھیے آپ کے پاس ایک شخص آیا, کہنے لگا ہمارے پڑوس میں ایک ایسا غریب آدمی تھا, اتنا غریب تھا کہ وہ مر تو گیا ہے پر اس کے پاس کفن کے لیے پیسے کا انتظام نہیں تھا. اب وہ مر گیا ہے, مجھے آپ اتنے پیسے دے دیجئے, میں اس کے لیے کفن کا انتظام کر دوں. آپ کو بہت رحم آیا, آپ نے سوچا اس سے اچھا نیک کام کیا ہوگا, پڑوسی ہے اور غریب ہے, اتنا غریب تھا کہ کفن کے پیسے نہیں اس کے پاس. آپ نے کیا کیا کہ آپ کے پاس زکوٰۃ کی رقم رکھی تھی, اس زکوٰۃ کی رقم سے آپ نے اس کے لیے کفن کے پیسے دے دیے. اگرچہ آپ نے بہت بڑا نیک کام کیا ہے, بہت اونچا ثواب کا کام ہے, لیکن یاد رکھیے اگر زکوٰۃ کے پیسے سے آپ نے اس مرنے والے کو کفن دیا ہے تو آپ کی زکوٰۃ ادا نہیں ہوگی. کیوں نہیں ادا ہوگی؟ زکوٰۃ کے شرائط ہیں. زکوٰۃ ادا ہونے کی ایک شرط یہ ہے کہ زکوٰۃ ایسے شخص کو دیا جائے جس کے اندر مالک بننے کی صلاحیت اور استطاعت. جب تک یہ آدمی زندہ تھا تو اس کے اندر مالک بننے کی صلاحیت تھی, اب یہ مر گیا اب اس کے اندر مالک بننے کی صلاحیت نہیں. لہذا آپ نفلی صدقے سے تو اس کی رقم مدد کر سکتے ہیں, لیکن اگر زکوٰۃ کی رقم سے آپ نے مدد کیا تو یاد رکھیے آپ کی زکوٰۃ ادا نہیں. اسی طرح کوئی آدمی رمضان میں آپ کے پاس آیا, صاحب ہمارے یہاں مسجد تعمیر ہو رہی, غریب علاقہ ہے, دے دیجئے چندہ, اور آپ نے زکوٰۃ کی رقم سے مسجد کی تعمیر میں دے دیا, تو آپ نے نیک کام تو کیا, بہت اچھا ہے, لیکن یاد رکھیے اس رقم سے آپ کی زکوٰۃ ادا نہیں, کیونکہ مسجد کی دیواروں میں, اینٹ دیواروں میں مالک بننے کی صلاحیت نہیں ہے. اس کو آپ الگ سے نفلی رقم سے آپ دیں تو بہت اونچا کام. تو میرے بھائیوں مسائل بہت ہیں, میں ایک ہی مجلس میں سب مسائل بتا نہیں سکتا. میں نے اشارہ کر دیا کہ اگر آپ اپنے رمضان کو سنبھالنا چاہتے ہیں, اس کی سب بشارتیں اور انعامات لینا چاہتے ہیں, تو رمضان کے مسائل بھی معلوم کرنے پڑیں گے. اسی طرح زکوٰۃ ادا کرنا ہے تو زکوٰۃ کے مسائل معلوم کرنے پڑیں گے. جیسے نماز اٹھک بیٹھک کا نام نہیں ہے, نماز کے اندر 51 سنتیں ہیں, کچھ قیام کی حالت میں, کچھ سجدے کی ہے, کچھ قرت کی ہے, کچھ رکوع کی. وہ آپ سنتیں معلوم کیجئے اور معلوم کر کے اس کے مطابق ادا کریں گے تب وہ آپ کی نماز نماز بنے گی. اور پھر نماز کی طرف سے اللہ کی طرف سے نماز پر جو انعامات کے وعدے وہ آپ کو ملیں. اب میں مضمون کو سمیٹ رہا ہوں. میں عرض کر رہا تھا صبر کی کتنی قسمیں ہیں, تین. نمبر ایک صبر علی المصیبت, اس پر 300 درجے ملتے ہیں. دوسرے صبر علی الطاعات, اس پر 600 درجے ملتے ہیں. اور تیسرے ہے صبر عن المعاصی, کہ گناہ سے اپنے نفس کو بچانا. آپ بیڈ روم میں گئے, نفس اچھل رہا ہے, دیکھو کوئی دیکھ نہیں رہا ہے, موبائل نکالو جیب سے اور گندی چیزیں اوپن کر کے دیکھ لو. یاد رکھو میرے بھائیوں یہ گناہ اور تنہائی کا گناہ اور رمضان میں اتنا خطرناک ہے, اتنا خطرناک ہے. میں آپ کو کیا بتاؤں, حضرت عمر رضی اللہ تعالیٰ نے کہا کہ ارشاد گرامی یاد آ رہا ہے, توجہ سے سنو. حضرت یہ فرماتے تھے کسی کی دینداری کو اگر چیک کرنا ہے تو اس کی نماز روزہ مت دیکھا کرو. نماز روزہ کر لینا بہت آسان ہے, بہت لوگ کرنے والے. پھر کیا چیز دیکھیں؟ کہا کسی کی دینداری کا معیار, اس کا اعلیٰ گریڈ دیکھنا ہے تو تین چیزیں دیکھو اس کی زندگی میں ہے کہ نہیں. کیا کیا؟ نمبر ایک, جب بات کرتا ہے تو دیکھو سچ بولتا ہے یا جھوٹ بولتا ہے. اگر وہ سچ کا اہتمام کرتا ہے تو سمجھ لو پکا دیندار ہے. آج جھوٹ عام ہوتا جا رہا ہے, حدیث پاک میں کہ قیامت قریب جھوٹ عام ہو جائے. آج بہت سے جھوٹ کو لوگوں نے جھوٹ کی لسٹ بھی نکال دیا. مثال کے طور پر کسی سے کہیں گے میں 2 منٹ میں آتا ہوں اور آئیں گے آدھے گھنٹے کے بعد, وہ سمجھتے ہیں کہ 2 منٹ کا ترجمہ آدھا گھنٹہ ہوتا. کہیں گے سامنے ہی ہے اور 10 کلومیٹر باقی ہوگا. کتنا باقی ہوگا؟ 10 کلو. بولے سامنے ہی. ایسی بہت ساری چیزوں کو لوگوں نے آج جھوٹ سے نکال رکھا. یاد رکھو جھوٹ اتنا خطرناک گناہ ہے. ایک حدیث میں آتا اذا کذب العبد تباعد عنہ الملک من نتنی ما جاء بھی او کما قال. کہ جب بندہ جھوٹ بولتا ہے اس کے منہ سے ایسی گندی بدبو آتی ہے کہ وہ رحمت کا خاص فرشتہ 1 میل دور بھاگ جاتا ہے. ایک حدیث میں فرمایا الکذب ینقص الرزق, جھوٹ یہ آدمی کی روزی کو گھٹا دیتا. ایک روایت میں فرمایا الکذب یوسف ود الوجہ, جھوٹ یہ آدمی کے چہرے کے نور کو چھین لیتا, چہرے پر نحوس چھا جاتی, اس کا چہرہ کالا پڑ جاتا. جھوٹ پر بڑی بڑی وعیدیں, بڑی بڑی دھمکیاں, آج جھوٹ عام ہوتا جا. تو حضرت عمر رضی اللہ عنہ فرما رہے ہیں کہ تین چیزیں دیکھو اس کی زندگی, بات کرتا ہے تو سچ بولتا ہے کہ نہیں, आप खाली 24 घंटा टारगेट बना लें कि हम कोई झूठ नहीं बोलेंगे, फिर देखिए आपके नफ्स पर कितना मुजाहिदा होता। कोई आसान काम नहीं, इस पर जब अमल करना शुरू करेगा तो पता चलेगा कि सच बोलना कितना मुश्किल, मगर हाँ उस पर अजर और सवाब भी बहुत ज्यादा। एक हदीस में कल मायू जदु आखिरी जमान दिन हम उन हलाल और अखुन यूसक में, क्या आखिर जमाने में दो चीजों की बड़ी कमी हो जाएगी, एक तो हलाल रुपया और दूसरा ऐसा आदमी जिस पर एतमाद और भरोसा किया। किस पर एतमाद? बातें मिट्टी मिट्टी करके यूं पैसे ऐंठ लेंगे और बाद में वादा खिलाफी करेंगे, झूठ बोलेंगे। तो हजरत फरमाने तीन बातें उसकी जिंदगी में देखो क्या क्या, एक तो बात करता है तो सच बोलता है क्या, और दूसरे उसके पास अमानत रखी जाए तो वक्त पर अमानत को अदा करता है, दूसरी चीज। और तीसरी चीज ये फरमाया कि गुनाह का मौका पाते हुए देखो गुनाह से बचता है या नहीं। हाँ, हर तरह का गुनाह का चांस था मगर सिर्फ अल्लाह के डर खौफ से आपने गुनाह छोड़ दिया, इस पर अल्लाह को बहुत प्यारा था। हजरत इब्ने अब्बास रज़ियल्लाहु अन्हु की रिवायत है कि रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम ने इरशाद फरमाया कि मन कदर अला इमरातिन औ जारियतिन, जो आदमी हराम तरीके से किसी औरत से जिना और बदकारी करने पर कादिर हो और सिर्फ खुदा के डर खौफ से वो गुनाह छोड़ दे उसे तीन इनाम मिलेगा। तीन इनाम क्यों? तन्हाई का हराम काम था, कादिर था, कर सकता था, मौका मिला था, लेकिन खुदा के डर खौफ से उसने छोड़ दिया, अल्लाह को प्यार आ गया। तीन इनामात के वादे क्या क्या? नंबर एक, कयामत के दिन की जो घबराहट होगी उससे अल्लाह ताला उसको बचा ले, एक इनाम। दूसरे, अल्लाह ताला जहन्नम को उस पर हराम फरमा दे। तीसरे, जन्नत को अल्लाह ताला उस पर वाजिब फरमा दे। ये तीनों बशारतें किसके लिए है? उस शख्स के लिए जो तन्हाई में हराम काम करने पर कादिर हुआ था और सिर्फ खुदा के डर खौफ से छोड़ दिया। तो मेरे भाइयों, रमजान का असल इस्तकबाल यह है कि हम गुनाहों से बचने का अहतमाम कर ले। गुनाह तो कभी भी नहीं करना, लेकिन रमजान में खास तौर से गुनाह से बचना, इसलिए कि रोजे की फर्जियत का अजीम मकसद है लअल्लकुम तत्तकून, अल्लाह ताला हमें मुत्तकी बनाना चाहते। तकवा ये सारी भलाइयों का सरचश्मा है। अल्लाह ताला ने कुरान पाक में हर तरह के इनामात का जो वादा फरमाया है वो तकवा पर फरमाया, वमन यत्तकिल्लाह यजअल लहू मखरजा, जो तकवा इख्तियार कर लेगा अल्लाह ताला हर मुश्किल से निकलने का रास्ता पैदा कर देगा। वमन यत्तकिल्लाह यजअल लहू मिन अम्रिही युसरा, जो तकवा इख्तियार कर लेगा अल्लाह उसके सब काम को आसान फरमा दे। और बड़ी बड़ी बशारत है तकवा पर, वक्त नहीं एक मैं तफसील अर्ज करूं। तकवा का हासिल है मेरे भाई अपने आप को गुनाह से बचा, तो गुनाह से तो हर हाल में बचना है लेकिन रमजान में खास तौर से गुनाहों से बचाने का एहतमाम करो। आंख का भी रोजा रखो, कान का भी रोजा रखो, जबान का भी रोजा रखो और पेट का भी रोजा रखो। वरना हदीस में आता है कि बहुत से रोजेदार ऐसे हैं कि उनके हिस्से में सिवाय दिन भर के भूखा रहने की मेहनत के कुछ हाथ नहीं आता। क्या मतलब? रोजा रखा मगर खाली पेट का रोजा रखा, आंख का रोजा नहीं रखा। लिहाजा हमारा नफ्स हमें जब अंदर अंदर गुनाहों का तकाजा करे कि नहीं मोबाइल ओपन करके गंदी चीजें देखो, नहीं, अल्लाह से डरो, अल्लाह देख रहे हैं। जो करता है तू छुप छुप के अहले जहां से, कोई देखता है तुझे आसमां से। ये इस्तेहजारों के अल्लाह हमें देख रहे हैं। हमारे बुजुर्गों ने ऐसा मुआशरा बनाया था कि एक जमाना था कि खवास तो खवास, आवाम पब्लिक के अंदर भी खुदा का डर खौफ था। आम काम करने वाली, घर में झाड़ू पोछा लगाने वाली औरत होती उसके दिल में भी खुदा का डर खौफ होता। जनाब एक वाक्य लिखा है कि एक बेचारी ऐसी घर में काम करने वाली औरत थी, एक सेठ के यहां काम करती थी। वो सफाई करते करते सेठ के बेडरूम में पहुंच गई और उस दिन जो सेठ ने उसको देखा तो उसकी नीयत खराब हो गई, उसने बदकारी का इरादा कर ली और अपनी नौकरानी से कहा सब खिड़की दरवाजे बंद करके जल्दी से आ जा। तो कुछ तो उसने बंद किया और आके बैठ के रोने लगी। कहा क्यों रो रही? कहा इसलिए रो रही हूं कि आपकी बातों पर अच्छी तरह अमल नहीं कर सके। क्या बात है? कहा आपने कहा था सब खिड़की दरवाजे बंद कर दे, तो मैंने सब तो बंद किया पर एक खिड़की बंद करने के लिए बड़ा जोर लगाया और बंद ही नहीं हो रही, तो आपकी बात पर अमल नहीं हुआ इसलिए रो रहा। अब उसने पूछा ऐसी कौन सी खिड़की जो तुझसे बंद नहीं हो रही? उस अल्लाह की बंदी ने ऐसे अजीब अंदाज से यह बात कही। उसने कहा वो एक खिड़की, वो एक दरवाजा जिससे हमारा तुम्हारा पैदा करने वाला हर वक्त हमें तुम्हें देख रहा है, बस वो खिड़की बंद करने की हमने बड़ी कोशिश की वो बंद नहीं। वो समझ गया और इस जुमले से उसके दिल में भी खुदा का डर खौफ आ गया, उसने गुनाह का इरादा छोड़ दिया। तो जो करता है तू छुप छुप के अहले जहां से कोई देखता है तुझे आसमां से, हर वक्त ये इस्तेहजार हो अल्लाह हमें देख रहे, और उसके लिए चार दुआओं का एहतमाम करना। अल्लाह के रसूल ने फरमाया चार दुआएं रमजान में खास तौर से, एक तो ला इलाहा इल्लल्लाह कसरत से पढ़ो, दूसरे अल्लाह से इस्तिग़फ़ार करो यानी अस्तग़फिरुल्लाह या अल्लाहुम्मा अग़फिरली, और तीसरे अल्लाह से जन्नत का सवाल करो, और चौथे अल्लाह से बार बार जहन्नम से पनाह मांगो। बाज लोगों ने ये चारों जुमलों को एक दुआ में जमा कर दिया कि ला इलाहा इल्लल्लाह नस्तग़फिरुल्लाह नसअलुकल जन्ना व नऊज़ु बिका मिनन्नार, ये चारों जुमले एक जगह जमा कर दिए, इस पर अगर आपने अमल कर लिया तो कोई इस पूरी हदीस पर अमल हो गया। अल्लाह ताला जो बातें कही गई हैं दिलों की गहराइयों में उतार दें और हम सबको अमल करने की तौफीक अता फरमाए। मैंने आखिर में पहले जुमा में पहले बयान में एक दुआ बताई थी और यहाँ भी एक दुआ बता, दोनों दुआ बता देता हूँ। पहले बताई थी कोई आदमी बीमारी की हालत में सिर्फ एक मरतबा ये दुआ पढ़ ले और उसका इंतकाल हो जाए तो जहन्नम की आग उसको जला नहीं सकती। वो दुआ है ला, चार जुमले की दुआ है, याद कर लो, ला इलाहा इल्लल्लाहु वल्लाहु अकबर, ला इलाहा इल्लल्लाहु वहदहू ला शरीक ला, ला इलाहा इल्लल्लाहु लहुल मुल्क वलहुल हम्द, ला इलाहा इल्लल्लाहु वला हौला वला कुव्वता इल्ला बिल्लाह। तिर्मिज़ी शरीफ में ये हदीस मौजूद है, अगर किसी ने बीमारी की हालत में ये दुआ एक मरतबा पढ़ लिया और उसका इंतकाल हो गया तो अल्लाह ताला उसको जहन्नम से बचा देंगे और जहन्नम की आग उसको नहीं छुए। दूसरी दुआ बताता हूँ, बीमारी की हालत में अगर किसी ने सिर्फ 40 मरतबा ये आयत करीमा ला इलाहा इल्ला अंता सुबहानका इन्नी कुंतु मिनज़्ज़ालिमीन ये दुआ पढ़ लिया और उसका इंतकाल हो गया तो उसको शहादत का दर्जा